अब सोमी एघारमा अनि पाँच पदमा भएको त्यो दुईटा शब्द वर्तमान समयमा अनि हामी विचार गर्न चाहन्छौँ मैले अहिले चाहिँ वर्तमान समयमा परमेश्वरको योजना के हो यो बुझ्न एकदम महत्त्वपूर्ण छ. यो नबुझ्दाखेरि चाहिँ मान्छेले अनि विश्वासीहरूले पनि संसारलाई हेर्न सक्छ आफ्नो आँखाले अनि संसारमा भइरहेको कुराहरू घटनाहरू समस्याहरू त्यो सब हेरेर चाहिँ ऊ निराश पनि हुनसक्छ भयभीत पनि हुनसक्छ अनि त्यो चाहिँ नबुझेकोले परमेश्वरको योजना चाहिँ हामीलाई यहाँ प्रकट गर्नुभएको छ. त्यसैले केही पदहरू हेर्न चाहन्छौँ परमेश्वरले के गरिदिनुहुन्छ संसारमा. प्रेरित पन्ध्र अध्यायको चौध पद चाहिँ पहिलो हेर. प्रेरित पन्ध्रको चौध प्रेरित पन्ध्र अध्यायको सन्दर्भ चाहिँ के भने सुसमाचार यरुसलेमबाट सुरु भयो सामरिया अनि त्यसपछि यहुदी अनि यो फैलिन थाल्यो त्यसपछि एन्टियोक अनि त्यहाँबाट मिसनरी यात्राहरू सुरु भयो अनि थुप्रै थुप्रै अन्य जातिका चाहिँ सुसमाचार पुग्न थाल्यो एसिया माइनरमा अनि अन्य ठाउँहरूमा अनि धेरैजना यहुदीहरूलाई चाहिँ यो कुराले चाहिँ चिन्तित बनायो अनि धेरैले विरोध पनि गर्छ होइन अन्य जातिहरू तिमीहरूले चाहिँ खतना पनि गर्नुपर्छ यस्तो कुराहरू आएको थियो अनि त्यसैले त्यहाँ चाहिँ यो होइन वास्तवमा अहिले अर्कै काम गरिदिनुहुन्छ परमेश्वरले हामी अब अन्य जातिहरूलाई यहुदी बनाउनु पर्दैन जसो पुरानो नियमको समयमा चाहिँ एउटा अन्य जाति सत्य परमेश्वरलाई म पुज्छु भनेर उसले निर्णय गरेको चाहिँ उसको खतना गरिनु पर्थ्यो तर होइन अब त्यसो होइन अहिले अर्कै योजना गरिदिनुहुन्छ भनेर चाहिँ यहाँ भन्छन् पत्रुस ले पनि गवाई दिन्छन् अनि यहाँ चाहिँ अब याकुबले चाहिँ बोल्दैछन् यरुसलेमको एउटा सभामा प्रेरित पन्ध्र अध्याय तेह्र पदबाट अनि उनीहरू चुप भएपछि याकुबले यसो भन्दै जवाफ दिए मानिसहरू र भाइहरू हो मेरो कुरा सुन्नुहोस् अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो सो कुराको विषयमा सिमोनले बताएका छन् अथवा पत्रुसले बताएका छन्. त्यसैले आज के गर्दै हुनुहुन्छ परमेश्वरले भने आज चाहिँ अन्य जातिहरूलाई भेट गर्दै हुनुहुन्छ अन्य जातिहरूको बीचबाट चाहिँ उहाँले आफ्नो नामको निम्ति एउटा विशेष जाति निकाल्नुहुन्छ अनि यो चाहिँ उहाँको नामको निम्ति भनेको हुनुहुन्छ उहाँ को हुनुहुन्छ भनेर उहाँको व्यक्तित्वको महानता देखाउनको निम्ति विशेष गरी उहाँको अनुग्रहको अपार धन देखाउनको लागि एक्चुली एफसी दुईमा यो कुरा उल्लेख भएको पर्छ. एफसी दुई सात पदमा परमेश्वरले चाहिँ हामीलाई दिनुभएको अनुग्रहको बयान यहाँ गरेको छ. दुईको पाँच पदमा हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो. यस्तो त हामीले पुरानो नियममा पढ्दैन थियौँ यहुदीहरूको बारेमा मसीहसँग नै जोडिएको एउटा समूह अनुग्रहले तिमीहरूले मुक्ति पाएको छौ शपद अनि हामीलाई सँगसँगै बौराएर उठाउनु भयो र ख्रिस्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नु भयो. ख्रिस्ट सँगै हामीलाई जोडिएको छ आत्मिक रूपमा हामी चाहिँ मानव त्यही छौँ. शपद ख्रिस्ट येशूमा हामीतर्फ भएको उहाँको दया द्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनको निम्ति. त्यसैले मण्डली अथवा अहिले अन्य जातिहरूलाई भेटेर उहाँले निकालिरहनु भएको यो जाति सवालमा चाहिँ उहाँको उद्देश्य के रहेछ अहिले र सदा सर्वदा चाहिँ उहाँको अतुलनीय अनुग्रह कस्तो छ भनेर देखाउनको निम्ति एउटा भाँड हो। त्यसपछि मत्ती 16:18 अर्को पद हेरौँ, परमेश्वरले आज के गर्दैनन् संसारमा। मत्ती 16:18 प्रभु यीशुले चाहिँ यो भविष्यवाणीको रूपमा भन्नुभएको थियो आफ्नो चेलाहरूसँग, उहाँको अब इजरायलले उहाँलाई अस्वीकार गरेको, उहाँलाई अब क्रुसमा टाँगिने कुरा, उहाँले चाहिँ भविष्यवाणी गर्ने बेला जब आइपुग्यो, सुरुमा त भन्नुभएको थिएन मलाई यसरी क्रुसमा टाँगिनेछ भनेर, अब त्यो बेला चाहिँ उहाँले भन्नुभयो। पहिला चाहिँ मत्ती 16:18 अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस छौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउने छु। यो चाहिँ पेन्टिकस्टको दिनमा चाहिँ सुरु भइसकेको थिएन, बनाउने छु। त्यसैले आज परमेश्वर के गरिदिनुहुन्छ, मण्डली निर्माण गरिदिनुहुन्छ। मण्डली भन्ने शब्द चाहिँ नयाँ नियम ग्रिकमा चाहिँ एक्लेसिया, एक बाहिर, अनि अर्को शब्द छ त्यसमा बोलाउनु भन्ने, अङ्ग्रेजीमा पनि कल हुन्छ नि, त्यही शब्द बाहिर बोलाएको, एक्लेसिया बाहिर बोलाएको सभा। त्यसैले अहिले के गरिदिनुहुन्छ भने अन्य जातिहरूलाई भेट गर्दै हुनुहुन्छ परमेश्वरले, र आफ्नो नामको निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ। को हुन् यिनीहरू? यिनीहरू चाहिँ बाहिर बोलाएकाहरू हुन्, उहाँको मण्डली हो। पहिलो कुरन्ती 12 जाउँ, पहिलो कुरन्ती 12 अर्को पद हेरौँ, आज संसारमा परमेश्वर के गरिदिनुहुन्छ। पहिलो कुरन्ती 12 अब 13 पद यहाँ लेखेको छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौँ र सबैलाई एउटै आत्माभित्र पिउन दियो। पहिला चाहिँ परमेश्वरले अब्राहम इसाक याकुबबाट एउटा जाति खडा गरेर उहाँले चाहिँ आफ्नो गवाही हुनलाई उनीहरूलाई संसारको बिचमा राख्नुभएको थियो। तर अब पेन्टेकोस्टको दिन यता चाहिँ परमेश्वरले अब यहुदी मात्रै हेर्नु भएको छ, जो कोही है लाई चाहिँ एउटा शरीरमा, यो चाहिँ पछि हेर्दै जाँदा हामी देख्छौँ ख्रिस्टको शरीर भनेको छ 27 पदमा, अब तिमीहरू ख्रिस्टको शरीर हो र एक एक गरी चाहिँ अङ्गहरू हो। अनि यो शरीरभित्र चाहिँ हामीलाई जस जसले विश्वास गर्छन् उनीहरूलाई बप्तिस्मा गरिँदो रहेछ, आत्मिक बप्तिस्मा हो, जो चाहिँ विश्वास गरेकै घडी हामीलाई पवित्र आत्माले अथवा प्रभु यीशुले पवित्र आत्माद्वारा हामीलाई एउटा शरीरभित्र आफूभित्र चाहिँ गाभ्नुहुन्छ। त्यसले आज के गरिदिनुहुन्छ भने उहाँ चाहिँ मानिसहरूलाई, विश्वास गर्नेहरूलाई चाहिँ ख्रिस्टको शरीरभित्र गाभ्ने काम गरिरहनु भएको छ। अनि यो चाहिँ विशेष रचना हो, उहाँको विशेष योजना हो, यो उहिलेदेखि गोप्य रहेको रहस्य हो, जुन चाहिँ पुरानोमा पहिलेको युगमा प्रकट गरिएको थिएन तर अहिले चाहिँ प्रकट गरिएको छ। अनि यसको छुट्टै विशेष उद्देश्य चाहिँ उहाँले को लागि चाहिँ बनाउँदै हुनुहुन्छ, आफ्नो निम्ति हो। यसलाई ख्रिस्टको दुलही पनि भनेको छ, ख्रिस्टको शरीर भनेको छ, परमेश्वरको घर पनि भनेको छ। प्रेरित 2:47 प्रेरित 2:47 आज संसारमा परमेश्वर के गरिदिनुहुन्छ, वर्तमान समयमा के गर्नुहुन्छ। प्रेरित 2:47 सबभन्दा पहिलो मण्डलीको बारेमा यहाँ बयान छ, यरुसलममा भएको मण्डली, मण्डली भर्खर सुरु भएको थियो। अनि यहाँ पढ्छौँ कि 47 पदमा उनीहरू चाहिँ परमेश्वरको प्रशंसा गर्थे, सबै मानिसहरूबाट कृपा पाउँथे, अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो। त्यसले आज के गरिदिनुहुन्छ, उहाँले चाहिँ मण्डलीमा विश्वास गर्नेहरू मुक्ति पाएकाहरूलाई चाहिँ थप्दै हुनुहुन्छ, अर्थात् व्यक्तिलाई चाहिँ बचाउँदै हुनुहुन्छ। याद गर्नुहोस्, उहाँले संसारलाई बचाइरहनु भएको छैन, उहाँले व्यक्तिलाई बचाइरहनु भएको छ। यो संसार चाहिँ शैतानको वशमा छ भनेको छ, दोषी छ भनेको छ, हामीलाई बाहिर निकालेको छ उहाँ, हामी जो संसारमा थियौँ अब संसारको होइन भनेको छ। एकचोटि त्यो पद हेर्नु यौन पन्ध्रमा, संसार त विनाशको लागि अर्पित छ। अनि के सोच्न सक्नुहुन्छ, एउटा डुब्न लागेको जहाज जस्तो, अनि हामीलाई चाहिँ यसबाट चाहिँ उहाँमा ल्याउनु भएको छ मुक्तिको जहाजमा। यौहन्ना 15:19, तिनीहरू यस संसारका हुँदा हौता संसारले आफ्नोलाई माया गर्नेथ्यो, तर तिमीहरू यस संसारका होइन, तर मैले तिमीहरूलाई संसारबाट चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। यसबाट देखिन्छ साँचो एउटा विश्वासी यसबाट पनि चिन्न सकिँदो रहेछ, उसलाई चाहिँ संसारले माया गर्छ कि गर्दैन, यसरी पनि हेर्न सक्छ। किनभने यदि ऊ चाहिँ संसारको मित्र हो भने ऊ चाहिँ परमेश्वरको हो भने चाहिँ शत्रु हो। अनि त्यसपछि 17:14 यो भन्न 17:14, मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु अनि संसारले तिनीहरूलाई घृणा गरेको छ, किनकि जसरी म संसारको होइन उसरी नै तिनीहरू पनि संसारका होइनन्। त्यसैले परमेश्वरले संसारलाई बचाउन खोजिरहनुमा उहाँले चाहिँ संसारबाट बाहिर निकाल्नुहुन्छ व्यक्ति व्यक्ति। आजभन्दा लगभग 100 वर्ष अगाडिको कुरा हो, एउटा ठुलो जहाज टाइटानिक भन्ने जहाज निर्माण गरेको थियो, अनि त्यो चाहिँ धेरै खर्च गरेर बनाइयो। अनि अनि कोही कोहीले यस्तो पनि भने, यो जहाज त परमेश्वरले पनि डुबाउन सक्दैन, त्यस्तो पनि भन्ने मान्छेहरूले। अनि त्यसपछि हजारौँ मान्छेहरू चाहिँ अब त्यसको लागि टिकट लिए, एकदमै धनाढ्य किसिमको त्यो रचना थियो, त्यहाँ सङ्गीत, त्यहाँ मिठो मिठो खाने, अनि सबै मनोरञ्जन सबै भएर होइन, गाजा गुजा सबै चिजहरू। अनि बेलायतको एउटा ठाउँबाट चाहिँ न्युयोर्क अमेरिकातिर जाने यात्रा सुरु भयो, अनि यात्रा चाहिँ लगभग 3/4 पुरा गरिसकेपछि चाहिँ त्यो जहाज चाहिँ ठक्कर खायो यो बरफमा, ठुलो बरफमा, अनि पहल पऱ्यो, अनि त्यसपछि पानी छिर्न थाल्यो, अनि त्यसपछि डुब्न थाल्यो है। अनि मैले बताउन लागेको कुरा के भने, के हुन थाल्यो, अब बचाउनु पर्यो है। त्यसैले उनीहरूले चाहिँ सानसानोको त्यो सानसानो डुङ्गा जुन हुन्छ त्यस्तोमा चाहिँ मान्छेलाई राखेर चाहिँ जोगाउन थाले। तर उनीहरूको पहिलाको घमण्डले धेरैवटा त्यस्तो डुङ्गा पनि ल्याएको थिएन, किन यो डुबाउन सक्दैन, यो डुब्दै डुब्दैन भनेर चाहिँ थोरै मात्र ल्याएको थिएँ। तर मान्छेहरूलाई बचाउने प्रयास भयो, जो चाहिँ अब त्यो बरफको पानीमा चाहिँ तैरिरहेको थियो, तर चाहिँ मान्छेहरूलाई बचाउने प्रयास चाहिँ गरियो, तर त्यो जहाजलाई बचाउने चाहिँ कसैले पनि प्रयास गरेन। त्यस्तै परमेश्वरले चाहिँ अहिले संसारलाई बचाउन खोजिरहेन, अनि व्यक्ति व्यक्तिलाई चाहिँ उहाँले बचाउने काम गर्दै हुनुहुन्छ। जहाज डुब्दैछ, संसारलाई त्यसैले अहिलेको परमेश्वरले के गरिदिनुहुन्छ भने, संसारलाई इसाई बनाउन खोजिरहेन, संसारको इसाईकरण चाहिँ परमेश्वरको योजना हो। तर यो नबुझेर चाहिँ धेरैले चाहिँ त्यस्तै भन्ठान्छन्, अनि उनीहरूले भन्ठान्छन् हामी क्रिस्चियनहरू पनि हामी राजनीतिमा जानुपर्छ, हामी चाहिँ सरकारको तहहरूमा गएर चाहिँ हामी चाहिँ एकदम यो हाम्रो संसार, हाम्रो देश चाहिँ बाइबल अनुसार चलोस्, त्यस्तो गर्नुपर्छ अरे। अब तर परमेश्वरले त्यो गर्नेवाला हुनु न, त्यो हामीलाई दिएको काम होइन। म आफ्नो मण्डली बनाउनेछु, म चाहिँ मुक्ति पाएकोहरूलाई मण्डलीमा थप्नेछु, अन्य जातिहरूलाई भेट्नेछु। त्यसैले सरकारहरूलाई बदल्न खोज्ने, व्यापार धन्दाहरूलाई चाहिँ पुरा होइन बनाउन खोज्नु, अनि सबै स्कुल चाहिँ हामी क्रिस्चियन स्कुल बनाउन खोज्नु, अब त्यो जतिसुकै सोचे पनि गरे पनि त्यसको समय होइन। हजार वर्षको राज्यमा चाहिँ सम्पूर्ण पृथ्वी चाहिँ जसरी समुद्र पानीले ढाकेको छ त्यसरी नै परमेश्वर ज्ञानले भरपूर हुन्छ भनेर छ, तर त्यो अहिले होइन। त्यसैले अहिले चाहिँ उहाँको उद्देश्य चाहिँ व्यक्ति व्यक्तिलाई मण्डलीमा थप्दै हुन्छ। उहाँले चाहिँ पत्रुसलाई भन्नुभयो, म तिमीलाई चाहिँ मानिसहरूको मछुवा बनाउनेछु, मासु समाजमा माछाको भाँडा सफा गर्नु भने होइन, संसारलाई चाहिँ हामीले चाहिँ इसाईकरण गर्न खोज्नु चाहिँ उहाँको उद्देश्य, तर धेरैले त्यो नबुझे त्यस्तै कामहरू गरिरहेको देखिन्छ। अनि त्यो चाहिँ त्यसको नतिजा चाहिँ विभिन्न रूपमा देखिएको छ है, अनि कति चाहिँ इमान्दार तरिकाले नै गर्न खोज्छन् है। अब एउटा क्रिस्चियन प्रेममा पनि गर्न सकिन्छ, तर बाइबललाई ठिक नबुझेर जस्तो कि हस्पिटलहरू स्थापना गर्न, नराम्रो त होइन, त्यसको विरोध गरेर होइन मैले, तर त्यो नै हाम्रो काम होइन अहिले। अनि सुसमाचार सुनाउन रोमी 11:25 जाउँ, परमेश्वरले के गर्नुहुन्छ। रोमी 11:25 मा पढ्छौँ, किनकि भाइहरू तिमीहरूले आफूलाई आफ्नो बुद्धि दृष्टिमा बुद्धिमान ठानोला भनेर यस रहस्यको विषयमा तिमीहरू अन्जान रह भन्ने इच्छामा गर्दिन। जबसम्म अन्य जातिहरूको पूरा संख्याभित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ। यसबाट के देख्छौँ भने परमेश्वरले अहिले चाहिँ के गर्दै हुनुहुन्छ भने अन्य जातिहरूको बिचमा एउटा एकदम विशेष काम गर्दै हुनुहुन्छ। यो गरिरहनुहुन्छ जबसम्म अन्य जातिहरूको पूरा संख्याभित्र आउँदैन भनेर छ। यो चाहिँ मण्डली बनाउने र मण्डलीमा थप्दै जाने कार्यको बयान हो। दिनहुँ थप्दै हुनुहुन्छ मण्डलीमा, अनि एक दिन आउँछ जब उहाँले निर्माण गरिरहेको मण्डली, जसलाई चाहिँ एउटा आत्मिक भवनसँग तुलना गरिएको छ, त्यहाँ एक दिन आउनेछ जब चाहिँ यो पुरा हुनेछ। अनि मण्डली भन्ने संरचनामा परमेश्वरले चाहिँ आफ्नो योजनामा राख्न चाहनुभएको अन्तिम व्यक्ति जब बचाइन्छ तब त्यो पुरा हुन्छ। ख्रिस्टको शरीरको अङ्गहरू एक एक हौँ हामी, अनि हरेक अङ्ग आफ्नो ठाउँमा भएपछि पुरा हुन्छ, अनि प्रभु यीशु ख्रीष्ट लिन आउनुहुन्छ। अनि त्यसलाई चाहिँ धेरै ठाउँमा बयान गरेको छ। योहन्ना 14 हामी हेर्छौँ, योहन्ना 14 चाहिँ पहिलोपटक यसको उल्लेख गर्नुभयो रहस्यलाई। योहन्ना 14:2-3 मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यसो नहुँदो त म तिमीहरूलाई भन्ने थिएँ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु। प्रभु यीशु जानुभएको छ, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु भन्नुभएको छ। किन अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफूका लिनेछु। त्यसैले आमने सामने उहाँसँगै हुनको लागि चाहिँ उहाँको योजना हो, अनि यसलाई चाहिँ धेरै ठाउँमा बयान गरिएको छ। हामी हावामा भेट्नलाई हामी उठाइनेछौँ भनेर पहिलो त्यसमुखि चाड्नु भनेछ। जब त्यो घटना हुन्छ यति चाँडो हुन्छ कि आमा आँखाको झिमेकमा है, एक निमेषमा, अनि हामी बदली हुनेछौँ भनेछ। यो हामी जीवित रहिरहेकाहरू, यो अगाडि नै हाम्रो मृत्यु भयो भने चाहिँ हामी उहाँका पुग्छौँ, हाम्रो आत्मा कहीँ सुकिरहेको हुँदैन, शरीरबाट अलग हुनु प्रभुसँग उपस्थित हुन 10:25-8 तर शरीरमा मृत्यु हुनु अगाडि नै हाम्रो प्रभु आउनुभयो भने चाहिँ हाम्रो बदली हुनेछ, उहाँ जस्तै बनाइनेछ, अनि त्यो धन्यको आशा चाहिँ मण्डलीले दिएको प्रतिज्ञा हो। रोमी 11:6 त्यसैले यो अन्य जातिहरूको संख्या पुरा नभएसम्म चाहिँ उहाँले काम गरिरहनु भएको छ, अन्य जातिहरूलाई भेट्ने काम, बाहिर बोलाएको सभामा थप्ने काम। अब रोमी 11:6 चाहिँ हामी अध्ययनलाई अगाडि बढाउनेछौँ। यहाँ पढ्छौँ, तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र त अनुग्रह अनुग्रह नै हुँदैन। तर यो चाहिँ कामहरूद्वारा हो भने यो अनुग्रह नै होइन, नत्र त काम काम नै होइन। यहाँ एकदमै स्पष्ट साथ चाहिँ के बताएको छ, यो दुईवटा कुरा अनुग्रह र कामहरू चाहिँ आपसमा विपरीत सिद्धान्तहरू, एकदम उल्टो कुराहरू। यदि त्यहाँ अनुग्रह छ भने कामहरूको लागि त्यहाँ ठाउँै छैन, कि अनुग्रह बस्छ कि के काममा कामहरू छ भने त्यहाँ अनुग्रहको लागि चाहिँ ठाउँ छैन कि एउटा कि अर्को यो दुइटैलाई मिसाएर चाहिँ हामीले के अरे मुक्ति पाइन्छ भनेर चाहिँ सोच्नु त्यो असम्भव कुरा त्यो मिसाउनै सकिँदैन कि त्यो पुरै कामहरूबाट हुनुपर्छ व्यवस्थाको काममा लागिरहने व्यक्ति ऊ जिउनेछ भन्नुपर्छ एकचोटि पनि नचुकाइकन उसले एउटै आज्ञा उल्लङ्घन नगरिकन बाँच्नेछ जाऊ तिमीले गर त्यो आज्ञाहरू सबै कि त त्यो पुरै कामले हुनुपर्छ है भनेको होला हाम्रो जीवन जिउने तरिकाबाट चाहिँ हामीले चाहिँ परमेश्वरको सबै मागहरू पुरा गर्नु कि त पुरै अनुग्रहले हुनुपर्छ भनेपछि नालायकलाई परमेश्वरले चाहिँ अब दिनुभएको कुरा खालि लिएर अनुग्रह चाहिँ उहाँले दिनुभयो हामीले लिएर हामीले पाएर त्यसैले एकातिर अनुग्रह चाहिँ के हो पापीलाई परमेश्वरले सित्तैमा दानको रूपमा दिनुभएको कुरा त्यो चाहिँ अनुग्रह विश्वास गर्ने पापीले चाहिँ त्यो पाउँछ पाउन लायक छैन तर दिनुभएको त्यसलाई अनुग्रह भन्छ त्यो कमाएको होइन उसले अनि यो किन उहाँले गर्न सक्नुहुन्छ भने यसको पापीलाई यसको व्यवहार किन गर्न सक्नुहुन्छ भने किनभने क्रुसमा यीशु ख्रीष्टले त्यसको दाम तिरिदिनु भयो अनि त्यसैले उहाँले सित्तैमा दिन सक्नुहुन्छ अनि लिइरहनु भएको छ हामीले लिनु मात्र पर्छ अर्कोतिर कामहरू चाहिँ कस्तो कुरा भने मान्छेले गर्ने प्रयास हो के प्रयास गर्दैछ म परमेश्वरबाट स्याबासी पाउन चाहन्छु परमेश्वरले चाहिँ ल तिमी अब एकदम धर्मी छौ भनेको चाहिँ म त्यहाँसम्म पुग्न खोजिरहेको छु भनेर चाहिँ उसले भयभरको बल गर्न उसको आफ्नै प्रयासमा आधारित आफ्नै कामहरूमा आधारित प्रयासमा आधारित उस चाहिँ स्वर्ग जानलाई चाहिँ आफ्नै प्रयासमा भर परिरहेछ यो चाहिँ कामहरूबाट रोमी चारमा यसरी हेरौँ त्यो काम अनुग्रह कि अनुग्रहले हो कि कामहरूले है यो दुइटैले चाहिँ हुँदैन काम हो भने अनुग्रहले त्यो अनुग्रहले होइन अनुग्रहले हो भने त्यहाँ काम चाहिँ रोमी चारको चारमा चाहिँ यसरी लेखेको छ अब जसले काम गर्दछ ऊ चाहिँ अब प्रयास गर्दैछ मुक्ति पाउनलाई धर्मी ठरिनलाई स्वर्ग जानलाई आफ्नो प्रयास जसले काम गर्छ त्यसका निम्ति ज्याला अनुग्रह होइन तर हक ठरिन्छ कामसँग के जोडिँदो रहेछ ज्याला जोडिँदो रहेछ काम गरे बापत चाहिँ ज्याला पाइन्छ अब पापी मानिसले गरेको आफ्नो काम उसको जीवन बिताएको पुरा तरिकाले अब उसको ज्याला पाउने दिनमा के पाउँछ सोच्नुहोस् त तपाईँ आफ्नै विषयमा तपाईँले के ज्याला पाउनुहुन्छ तपाईँको आफ्नो मलाई सक्दो राम्रो गर्न खोजिरहेको छु सक्दो राम्रो जीवन जिउन खोजिरहेको छु भन्ने अहिलेसम्म तपाईँले केही सोचिरहनु भएको छ भने त्यो ज्याला पाउने दिनमा चाहिँ बाइबलमा ल्याएको छ पापको ज्याला मृत्यु हो हामीले कमाएको चाहिँ अनन्त दण्ड हो अग्निकुण्ड हो तर चारको पाँचमा चाहिँ खुसीको खबर छ तर जसले काम गर्दैन अथवा जसले काम नगरिकन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुनेमाथि विश्वास राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ त्यसैले अनुग्रहसँग चाहिँ के उल्लेख अथवा के जोडिँदो रहेछ भने परमेश्वरको दान एकचोटि रोमी छको २३मा हेर्नुहोस् रोमी छको २३ किनकि पापको ज्याला मृत्यु हो पापले कमाएको कुरा तर परमेश्वरको अनुग्रहको दान चाहिँ हाम्रो प्रभु यीशु ख्रीष्ट अनन्त जीवन हो त्यसैले अनुग्रहसँग चाहिँ परमेश्वरको सित्तैको वरदान अनि रोमी चारको पाँचमा चाहिँ काम बिनाको धार्मिकता भनेको छ नकमाएको अनि यो दान किन हामीले पाउन सक्छौँ किनभने फेरि प्रभु यीशुले क्रुसमा चाहिँ यसको लागि दुःख भोग्नु भयो हाम्रो पापको सट्टामा अनि हामीलाई सित्तैमा दिनको लागि चाहिँ उहाँ बौरेर उठ्नु भएको छ दिन्छु प्रदान गरिदिनुहुन्छ अब यो शिक्षा चाहिँ हामीले विभिन्न ठाउँमा पाउँछौँ हामीले एबिसीको त हामीले अस्ति हेऱ्यौँ तर तितस तिनमा हेरौँ यहाँ पनि हेरौँ तितस तिन एफसी 2 अध्यायमा पनि छ यो 5-9 मा तर यहाँ तितस 3 को 3-8 मा हामी पनि पढ्नेछौँ. तितस 3 को 3 पदबाट किनकि हामी आफै पनि एक समय मूर्ख अनाज्ञाकारी भ्रममा परेकाहरू तरह तरहका अभिलाष र सुखविलासहरूका कमाराहरू थियौँ. देख्नुभयो बयान हामी चाहिँ पापका दास थियौँ भन्दैछ. द्वेष र डहामा जीवन बिताउँदथ्यौँ. अब हाम्रो जीवन बिताउने शैली त्यस्तो पो थियो. अब के पाउँछ यसले? द्वेष डह त्यसपछि घृणित थियौँ र एक अर्कालाई घृणा गर्दथ्यौँ. तँलाई भन्थ्यो हामीले त्यो मान्छे मलाई मनै पर्दैन, मुख पनि हेर्न मन लागेको छैन मलाई. अब यस्तो हाम्रो जीवन शैलीले के कमाउँछ? यसले त मृत्यु कमाउँछ. तर चार पदको खुसी खबर, तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो. त्यसैले पापीहरूलाई चाहिँ ल धर्म गर, धर्मको कामहरू गर, अनि म हेर्छु कति गर्दो रहेछ. इमान्दार साथ गरे भने म विचार गर्छु तिम्रो बारेमा, सायद तिमीलाई म स्वर्गमा आउन दिन सक्छु कि. त्यस्तो भयो मुस्लिमहरूको अल्लाहले नै त्यस्तो भने जस्तो छ. किनभने मेरो मुस्लिम साथीले त्यही भन्थ्यो अरे, ती मरेपछि के हुन्छ भनेर सोद्धाखेरि उसले भन्थे त्यो त त्यो दिनमा थाहा हुन्छ भन्थे. के हुन्छ त्यो दिनमा भनेको? उसले भन्छ अल्लाहले चाहिँ त्यहाँ अब तराजुमा जोख्छ, मेरो असल कामहरू यता राख्छ, मैले गरेको पापहरू चाहिँ यता राख्छ. अब मेरो असल कामले चाहिँ मैले गरेको पापहरूलाई जित्न सक्यो भने होइन मलाई चाहिँ स्वर्ग जान दिन्छ. अनि यदि बराबर भयो भने प्रश्न खै त्यो अल्लाहको हातमा छ भन्दाखेरि उसले चाहिँ तर सत्य परमेश्वरले त्यस्तो भन्दैन. परमेश्वरले धर्म गर अनि तिमीलाई चाहिँ धर्म कर्मद्वारा चाहिँ होइन उहाँले भन्नुहुन्छ तिम्रो धर्म कर्म चाहिँ मैला थाङ्ना सर छ, यसै यसले काम नलाग्नेछ. यदि त्यो काम लाग्ने भएको भए यीशु ख्रीष्ट आउनु पर्दैन थियो. स्वर्ग छोडेर अहिले स्वर्गदूतहरूले उहाँलाई पुज्दथे, उहाँ यहाँ आएर दुईटा स्वरको बिचमा क्रुसमा झुन्डिनु पर्थ्यो. जबकि उहाँलाई चाहिँ स्वर्गदूतहरूको बिचमा उहाँ अनन्तदेखि पुजिनु भएको परमेश्वर होइन, ठुलो काम आवश्यक थियो, ठुलो छुटकारा चाहिएको थियो. उहाँको पाखुरा र बाहुबलको खाँचो थियो हाम्रो पापको छुटकाराको दाम तिर्न चाहिँ उहाँको रगत नै चाहिएको थियो. त्यसैले यहाँ भनेको छ चार पद, तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम, अब यो याद गर्दै गर्नुहोस् यो दुईवटा शब्द, प्रकट भए तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, कामहरूद्वारा होइन भन्दैछ, तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो. नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा उहाँले हामीलाई नयाँ बनाउनु भयो. त्यसपछि छ पदमा लेखेको छ, जसलाई भनेको पवित्र आत्मालाई उहाँले येशु ख्रीष्ट हाम्रा मुक्तिदाताद्वारा हामी माथि प्रशस्त गरी खन्याउनु भयो. पवित्र आत्मा विश्वासीभित्र प्रशस्त गरी दिनुभएको छ. त्यसपछि सात पदमा हाम्रो शब्द आउँछ, उहाँको केद्वारा? अनुग्रहद्वारा धर्मी ठरिएर अनन्त जीवनको आशा अनुसार हामी हकवालाहरू बन्न सकौँ भनेर. अनि देख्नुभयो यो खण्डमा उहाँको अनुग्रहलाई चाहिँ बयान चाहिँ कसरी गरिरहेको छ? चार पदमा उहाँ परमेश्वरको दया भनेको छ र मानिसप्रतिको प्रेम भनेको छ. त्यसैले परमेश्वरको अनुग्रहले हो. अनि हामीले विश्वास गरेपछि कतिले यस्तो भन्छन् रहेछन्, ओहो सक्दैन यो धर्म लिन भन्छ उनीहरूको शरीरमाथि, तपाईँहरू जस्तो यहाँ त्यहाँ दौडिन त कहाँ सक्नु उनीहरू त सोच्दो रहेछ यो धर्म गर्न, यो धर्म गरेर आउनुले मलाई सुनाउनु भनेको, यो धर्म गरेर चाहिँ ऊ स्वर्ग जान खोज्नलाई मलाई सुनाइरहेछ, अब मैले पनि ऊ जस्तै गर्नु पऱ्यो फेरि, म त सक्दिनँ भनेर सुनाउनु. तर एउटा विश्वासीले किन प्रभुको सेवा गर्छ, किन ऊ चाहिँ बाइबल पढ्छ, किन प्रार्थना गर्छ, किन पहिला बप्तिस्मा लिन्छ, किन ऊ चाहिँ प्रभुलाई दिन्छ, किन आफ्नो समय दिन्छ, यसरी मुक्ति पाउन खोजिरहेको होइन। उसको प्रयासहरू त अन्ध भइसक्यो, ऊ केही कमाउन खोजिरहेको छैन मुक्तिको सवालमा। ऊ परमेश्वर सामु चाहिँ ग्रहण योग्य बन्न सक्छु कि, उहाँले मलाई चाहिँ अब ग्रहण गर्नुहुन्छ कि भन्ने उसलाई त्यो फिक्री नै छैन। ऊ चाहिँ अब के भइरहेछ भने, ऊ भित्र हुनुभएको परमेश्वरले उसलाई एउटा यस्तो नयाँ सृष्टि, नयाँ भाँडो बनाउनु भएछ कि उसको लागि चाहिँ असल असल कामहरू पहिलेदेखि नै परमेश्वरले विचार गर्नुभएको रहेछ। ऊ कुन प्रकारले जिउने भाँडो, कसरी उहाँको महिमा गर्ने, अनि त्यसको लागि अनि त्यसको कारणले ऊ चाहिँ यो सब गरिरहेको छ। अनि त्यो कुरा चाहिँ यहाँ अब आठ पदमा छ, तिनको आठ, यो विश्वासयोग्य वचन हो र म जान चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोर देऊ। तितसलाई भन्दैछ जोर दिएर सिकाऊ विश्वासीहरूलाई। अब यहाँ के सिकाऊ कि ज जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले असल असल कामहरूमा लागिरहनमा ध्यान दिउन्। यी कुराहरू मानिसहरूका निम्ति असल र लाभदायक छन्। त्यसैले परमेश्वरले आफ्नो सन्तानहरू चाहिँ उहाँको हातको कारिगरी हुन् भनेर देखाउनलाई पनि यो संसारमा राखेर विरोधीहरूको मुख चुप गराउन र अल्मलिरहेको यो के हो भनेर सुषमा सुनेको व्यक्तिहरूलाई चाहिँ परमेश्वरको अनुग्रहले चाहिँ यस्तो बनाउँदो रहेछ भनेर देखाउन चाहिरहनु भएको छ। त्यसैले परमेश्वरको योजना यो बेग्लै खालको काम हो, यो चाहिँ उहाँ हामी भित्र भएकोले हामी भित्र भएर गर्ने काम हो। जसरी फिलिपी दुईमा लेखेको छ, एकचोटि हेर्नुहोस् त फिलिपी दुई, त्यो विश्वासीले आफ्नै बलले गरेको काम होइन, ऊ भित्र हुनुभएको परमेश्वरले ऊ भित्र चाहिँ यस्तो काम गर्नुभएको छ कि उसलाई यो असल असल गर्ने इच्छा हुन्छ, उसलाई शत्रुलाई पनि क्षमा दिने इच्छा हुन्छ। शत्रुको लागि बरु प्रार्थना गर्न थाल्छु, कहाँबाट गर्थ्यो जस्तो उसले भाइ प्रयास गर्छु, प्रयास होइन यो चाहिँ ऊ भित्र परमेश्वर भएकोले। हेर्नुहोस् न फिलिपी दुईको तेह्र पद, किनकि तिमीहरू भित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। अथवा यसलाई यसरी मैले अनुवाद गरेछु, किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। त्यसैले यो चाहिँ विश्वासीभित्र परमेश्वर हुनुभएकोले र काम गर्नुभयो त्यसको परिणाम हो बेग्लै कामहरू। त्यसैले अनुग्रहले हामीले मुक्ति पाएका छौँ र हामी अनुग्रहको धनबाट चाहिँ हामीले पाएका छौँ, जस्तो कि अनुग्रहले नै हामीलाई उहाँले चुन्नु भयो, अनुग्रहको चुनाव भनेको छ। अनुग्रहले नै हामीले मुक्ति पायौँ, भर्खरै पदहरू हेर्दैछौँ, अनुग्रहले नै हामी धर्मी ठहर्यौँ, ती त तिनको साथमा हेर्यौँ। अनुग्रहले हामीलाई छुटाउनलाई जो धनवान हुनुहुन्थ्यो उहाँ गरिब हुनुभयो हाम्रो लागि, अनि क्षमा पायौँ, उहाँ क्रुसमा मरेर हाम्रो लागि गरिब भएकोले अनुग्रहले हो। अनुग्रहले हाम्रो सबै खाँचोहरू पुरा गरिदिनुहुन्छ, जस्तो कि हामी चाहिँ अनुग्रहको केमा आउँछौँ, नजिक सिंहासन नजिक आउँछ, खाँचो पर्दा सहायता पाउनलाई, कृपा पाउनलाई, अनुग्रह पाउनलाई। अनि कठिन परीक्षाहरू समस्याहरू हामीलाई आउँदाखेरि अनुग्रह चाहिँ प्रशस्त छ भन्नुभएको छ, जसरी पावललाई दोस्रो क्रान्ति बाह्रमा भन्नुभयो। दोस्रो फेसलनिकी यो पद चाहिँ हेरौँ एकचोटि, दोस्रो फेसलनिकी जति सुन्दर पद चाहिँ, दोस्रो फेसलनिक दुईको स्वर, अब हाम्रा प्रभु येशू ख्रीष्ट आफैले र परमेश्वरले अर्थात् हाम्रा पिताले जसले हामीलाई प्रेम गर्नुभएको छ र अनुग्रहद्वारा हामीलाई के दिनुभएको छ भने चाहिँ यहाँ अनन्त सान्त्वना दिनुभएको छ अरे। ओ मलाई सान्त्वना दिने को होला? यहाँ लेखेको छ विश्वासी, अनुग्रहद्वारा हामीलाई कस्तो सान्त्वना दिनुभएको छ, अनन्त सान्त्वना। अनि त्यो सान्त्वनाले हामीले अरूहरूलाई सान्त्वना दिन सक्छौँ। अनुग्रहद्वारा के अरे अनुग्रहले नै गर्दा हो हामी उहाँसँग प्रार्थना गर्न पाउँछौँ, अनि अनुग्रहले नै हो उहाँलाई हामीलाई सिकाइ पनि गर्नु भएको छ। यो ज्यादै सुन्दर छ, एकचोटि तितस दुई माइनस त हामी भन्छौँ प्रभुले मलाई सिकाउँदै हुनुहुन्छ, अनि त्यो साँचो हो। प्रभुले अब कुन आधारमा सिकाउनुहुन्छ? यहाँ लेखेको छ कि अनुग्रहमा तितस दुईको एघार पद यहाँ लेखेको छ, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ। त्यसैले यो पदले चाहिँ यो बताउँछ कि अनुग्रहले मुक्ति पाइन्छ, अनि सबै मानिसहरू कहाँ चाहिँ यो अनुग्रह देखा परेको छ सुसमाचारद्वारा। अब बाह्र पदमा चाहिँ अब बेग्लै कुरा छ, यो चाहिँ मुक्ति पाइसकेकाहरूको सवालमा लेखेको छ, र हामीलाई अब सबै मानिसहरूको सकियो एघार पद, र हामीलाई भनेपछि अब विश्वास गर्नेहरूलाई यो सिकाउँछ। यो सिकाउँछ भन्ने शब्द चाहिँ एउटा बालकलाई तालिम दिनु भन्ने शब्द हो। यही शब्दलाई चाहिँ अनुवाद गरेको छ ताडना भनेर पनि, सुधार्न, उसलाई तालिम दिनु, उसलाई अनुशासन गर्नु, आवश्यक पर्दा उसलाई छडी लगाउनु, उसलाई सिकाउनु, र हामीलाई यो सिकाउँछ। केले सिकाउँछ? एघार पदमा भनेको थियो परमेश्वरको अनुग्रहले सिकाउँछ। त्यसैले अनुग्रहले नै हामीले सिकायो, परमेश्वरले हामीलाई व्यवस्थाले पनि सिकाइरहनु भएको छैन, यहाँ भन्छ अनुग्रहले। दशज्ञले सिकाइरहनु भएको छैन, हामीलाई अनुग्रहले के सिकाउँछ? अभक्ति र सांसारिक अभिलाषहरू इन्कार गरेर यस वर्तमान समयमा हामीले आत्मसंयम, धार्मिकता र भक्ति साथ जिउनुपर्छ। त्यसैले हामीलाई संसारबाट अलग हुन अनुग्रहले सिकाउँछ। तपाईँ संसारबाट अलग भएर जिउँदै हुनुहुन्छ, तपाईँ विश्वासी हो भन्नुहुन्छ, संसारसँग एकनासे नहो भनेर भन्नुभएको छ प्रभुले आफ्नो जनहरूलाई, अनि संसारबाट अलग भएर एउटा विश्वासी जिउनै पर्छ। एउटा विश्वासीलाई चाहिँ प्रभुले विभिन्न तरिकाले भन्नुभएको छ यो कुरा, है, अविश्वासीहरूसँग एक एउटै जुवामा चाहिँ नजोतियो, एउटै जुवामा चाहिँ ननारियो। यो यसमा चाहिँ विवाहलाई समेट्छ। एउटा साँचो विश्वासीले कहिले पनि एउटा अविश्वासीलाई विवाह गर्न हुँदैन। औ तर म उसलाई विश्वासी बनाउँछु, अँ सक्छु, एकदम राम्रो खालको छ, तपाईँले थाहा पाउनुहुन्छ, तपाईँले दुःख पाउनुहुन्छ त्यो गर्नुभयो भने। अनुग्रहले चाहिँ यो सिकाउँछ, उहाँले चाहिँ एकदमै उहाँको छोराछोरीहरूलाई जस्तै तरिकाले सिकाउनुहुन्छ यस्तो कुराहरू। अनि अर्को कुरा यहाँ लेखेको छ, हामीलाई भक्तिसित जिउन पनि सिकाउँछ। एकातिर नकारात्मक छ अलग अलग, तर अर्कोतिर सकारात्मक छ, प्रभुसँग टाँसिएर जिउन, भक्तिसाथ, आत्मसंयम, धार्मिकता र भक्तिसाथ उहाँलाई राम्रो उपासना गर्ने, उहाँसँग हिँड्ने, उहाँलाई आदर गर्ने केले सिकाउँछ? उहाँको अनुग्रहले। सबै चिज अनुग्रहले, अनुग्रहको भण्डारी हो हामी। अनुग्रह देखाउनको लागि हामीलाई चाहिँ उहाँले चुन्नु भएको हो, यो अनुग्रहको युग हो प्रियहरू। अनि प्रेरित अठारको सत्ताइसमा पनि हेर्नेछ, हामीले विश्वास गरेको पनि अनुग्रहले नै हो। प्रेरित अठारको सत्ताइस, एकजना बाइबल शिक्षक थियो, उसको नाम अपोलोस थियो, अनि उसको बारेमा लेखेको छ सत्ताइस पद, अनि जब तिनले पनि अखैयामा जाने इच्छा गरे तब भाइहरूले चेलाहरूलाई तिनलाई स्वागत गरून् भनी उत्साह दिएर लेखे। तिनी आइपुगेपछि जसले अनुग्रहद्वारा विश्वास गरेका थिए उनीहरूलाई तिनले धेरै सहायता गरे। कसरी विश्वास गरिरहेछ यो विश्वासीहरूले? अनुग्रहद्वारा भन्छ, त्यो देख्नुभयो, मिसाउनै मिल्दैन अनुग्रहमा, काम मिसाउन सकिँदैन, अलिकति पनि सकिँदैन, अलिकति मिसाउन छ त्यो अनुग्रह भयो, अनुग्रह बिग्रिहाल्यो भने जस्तो, त्यो अलिकति मिसाउन छ त्यो अनुग्रह हुन छाड्छ। अनि त्यसैले छोटकरीमा पावलले चाहिँ यसरी भन्छ, म जे छु अनुग्रहले छु, परमेश्वरको अनुग्रहले छु। पहिलो कति पन्ध्रको दस हो त्यो चाहिँ, अब रोमी एघारमा जाउँ हामी फर्केर, रोमी एघारको सातमा अब पढ्छौँ, तब के भयो त इजरायलले आफूले खोजेको कुरा पाएन, तर चुनावले पायो र बाँकी रहेका चाहिँ अन्धा पारिए। इजरायलले चाहिँ भनेको बहुसङ्ख्यक इजरायलले सानो समूहको विश्वास गर्ने समयकातिर छ, तर अधिकांश इजरायलले चाहिँ आफूले खोजेको धार्मिकता पाएन, तर चुनावले चाहिँ पायो भनेको चाहिँ यो बाँकी रहेको भागले पायो। अनि एउटा कुरा यहाँ अलमल हुन सक्छ, यहाँ सात पदमा छ नि, त्यहाँ तपाईँले कसरी जोड्नुपर्छ भने मसँगै पछ्याउनु चाहिँ सात पद, तब के भयो त होइन, त्यसको छ इजरायलले भन्ने शब्दलाई चाहिँ तपाईँले कहाँ जोड्नुपर्छ भने ठ्याक्कै यही पदको यहाँ आउँछ, जो अन्धा पारिए भने चाहिँ इजरायलले आफूले खोजेको कुरा पाएन तर चुनावले पाए र बाँकी रहेका, यो चाहिँ यो अधिकांश इजरायलकै कुरा गरेको। अब त्यसैले यहाँ हाम्रो नेपाली भाषामा चाहिँ यो अलिकति अलमल हुन सक्ने भाषा, किनभने त्यो विश्वास गर्ने सुनिएको इजरायलभित्रको नि इजरायललाई चाहिँ बाँकी रहेको भाग भनेर चाहिँ अनुवाद गरिएको छ होइन, तर सात पदमा बाँकी रहेका भन्ने शब्द चाहिँ नर्मलै छैन, त्यो चाहिँ फेरि चुनिएको भन्न खोज्छ, यो त त्यो अधिकांश इजरायल अर्थात् जो जसले विश्वास गरेन, विश्वास नगर्नेहरू, विश्वास गर्ने एकातिर छ भने अनि यो बाँकी रहेको होइन, यो अविश्वासीहरू भन्दैछ, अविश्वासी इजरायल, उनीहरू चाहिँ अन्धा पारिए त्यसरी भनेको यहाँ होइन, जो चाहिँ विश्वास गर्ने योहरूमा परेनन् त्यो बाँकी रहेको भन्न खोजेको। अब यो कुरा त हामीले रोमी नौमा हेऱ्यौँ, तर एकचोटि फेरि हेरौँ, किन इजरायलले खोजेको कुरा पाएन, किनभने उनीहरूले चाहिँ भेटिक तरिकाले खोजे। रोमी नौको एकतिसमा तर इजरायल धार्मिकताको व्यवस्थाको पछि लागेर पनि धार्मिकताको व्यवस्थासम्म आइपुगेको छैन। दसको तिनमा किनकि परमेश्वरको धार्मिकताको विषयमा अनजान भएर र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर तिनीहरूले आफूलाई परमेश्वरको धार्मिकताको अधीनतामा सुन्दैनन्। उनीहरूको समस्या नै उनीहरू आफैमा भर परेर चाहिँ धर्मी ठरिन खोजे, अनि त्यसैले उनीहरू चाहिँ अन्धा पारे, उनीहरूले खोजेको कुरा पाएन, तर बाँकी रहेको भागले चाहिँ पायो उनीहरू। अथवा यो चुनावको कुरा गर्दैछ, उनीहरूले चाहिँ ख्रिस्टमा विश्वास गरे, पावलले गरे, पत्रुसले गरे, युहन्नाले गरे, इत्यादि स्टिफनसले गरे, अनि उनीहरू चाहिँ धार्मिकताको व्यवस्था प्राप्त गरे। अनि यहाँ लेखेको छ कि रोमी 11 र यो नगर्नेहरू, विश्वास नगर्नेहरू जो चाहिँ बाँकी रहेका भनेको छ, उनीहरू चाहिँ अन्धा पारिए भनेको छ। अनि रोमी 11:25 एकचोटि हेर्नु, रोमी 11:25 त्यो अन्धापन भन्ने शब्द, किनकि भाइहरू तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानोला भनेर यस रहस्यको विषयमा तिमीहरू अन्जान रह भन्ने म इच्छा गर्दिन, जबसम्म अन्य जातिहरूको पूरा संख्या भित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ। उनीहरू अन्धा पारिए, उनीहरू कठोर पारिएका थिए, सबै जसो यहुदीहरू अन्धापनाको अवस्थामा छ धेरै जसो। यो इजरायलको अन्धापनालाई चाहिँ बयान गरेको केही खण्ड पढौँ, 2 Corinthians 3:14 अनि 14-16, 2 Corinthians 3:14-16 यहाँ लेखेको छ, तर तिनीहरूका मनहरू अन्धा पारिएका थिए, किनकि आजको दिनसम्म पनि पुरानो नियम पढ्दा हुँदै त्यही घुम्टोले ढाकिराखेकै हुन्छ। त्यो घुम्टो ख्रिस्टमा हटाइन्छ। तर आजको दिनसम्म पनि मूसाको पुस्तक पढ्दा हुँदै, अनि यहुदीहरू पढ्छन्, तिनीहरूको हृदयमाथि घुम्टो हालिएको हुन्छ, तरै पनि जब यो प्रभुतिर फर्किनेछ तब त्यो घुम्टो उठाइनेछ। 1 Corinthians 1 पनि हेर, अन्धा पारिए, 1 Corinthians 3:14 के एक अध्याय को 18 पद पहिलो कोरिन्थी 1 को 18 किनकि क्रूस को प्रचार चाहिँ नष्ट हुनेहरुका निम्ति मूर्खता हो त्यसपछि 23 पद मा हेरौं पहिलो कोरिन्थी 1 कै 23 पद तर हाम्रो तर हामी त क्रूस मा टंगाइनु भएको ख्रीष्ट को प्रचार गर्दछौं यही हो सुसमाचार क्रूस मा टंगाइनु भएको ख्रीष्ट प्रचार गर्दछौं जो यहुदीहरुका निम्ति थक्करका कारण भएको छ भने र ग्रीकहरु अथवा अन्य जातिहरुका निम्ति चाहिँ मूर्खता को कारण भएको छ अनि त्यसैले यो विश्वास नगर्नेहरु चाहिँ न्यायिक रूपमा चाहिँ अन्धा पारिएका हुन् उनीहरूमाथि चाहिँ यो न्याय आएको हो परमेश्वरले चाहिँ यहुदी जातिमाथि गरेको न्याय चाहिँ कस्तो भने पहिला चाहिँ उनीहरूले आफ्नो आँखालाई चाहिँ बन्द गरे है जब एउटा मान्छेले चाहिँ म चाहन्न भन्छ पछि उसले चाहिँ सक्दिनँ पनि भन्छ नारायणघाटमा हाम्रो प्रेमजीहरू अस्ति जानुभएको थियो मैले सुनेको पनि गएको थिएँ एक दुईचोटि सङ्गति पनि आयो त्यो परिवार अनि त्यसपछि अस्ति जाँदाखेरि उहाँहरूले चाहिँ धेरै समय बिताउनु भयो सुनाउन खोज्नुभयो अनि यसो भन्नुभयो उहाँहरूलाई केही दिनको लागि हप्ताको एकचोटि यसो सुनाउन हामी आउँछौँ नि होइन अनि त्यसपछि तपाईँले सोच्नु भयो भने चाहिँ विचार गर्नुभएछ लगातार होइन तपाईँलाई यहाँ अनि उहाँ वृद्ध पनि हुनुहुन्छ अनि हिँड्न पनि गाह्रो छ तपाईँलाई त्यहाँ चढ्न गाह्रो हुन्छ होला हामीले आउँछौँ मतदारमा अनि उहाँको जवाब चाहिँ है भन्न चाहिँ म यो बुझ्न सक्दिनँ है म यो कहिले पनि यो वास्तवमा जब एउटा मान्छेले चाहिँ हृदयबाट चाहिँ चाहन्न भन्छ अनि तब उसले पनि सक्दिनँ पनि भन्छ अनि त्यसैले यहुदीहरू त्यही भएको छ अन्ध पार अब सक्दैन अन्ध पारिएको छ त्यो हिसाबले छ तै पनि यो चाहिँ अधिकांश रूपमा हो जुन चाहिँ बाँकी रहेका बाँकी रहेको भाग त होइन तर यो विश्वास नगर्ने समूहलाई कुरा गर्दैछ इजरायलमा चाहिँ अन्धापना आएको छ तर उहाँले चाहिँ यहाँ त्यहाँ यहुदीहरू जो प्रभुतर्फ फर्कन्छन् के अरे प्रभुतर्फ फर्किन्छन् उनीहरूलाई त बसाइरहनु भएको छ त्यसैले मान्छेले नै आफूमाथि ल्याएको यो समस्या हो तपाईँले यो लेख्नु भएको छ नि होइन दोस्रो कोरिन्थी 4 हेर्नुहोस् त दोस्रो कोरिन्थी 4 यहाँ चाहिँ अलि अर्को तरिकाले छ यो चाहिँ जो कोहीको बारेमा है यहुदीहरूको मात्र कुरा होइन यहाँ लेखेको छ दोस्रो कोरिन्थी 4:3 भन्नु तर हाम्रो सुसमाचारमा घुम्टो लागेको छ भने नष्ट हुनेहरूकै निम्ति घुम्टो लागेको छ अनि त्यसपछि भनेको छ 4 जसमा यस संसारको ईश्वरले विश्वास नगर्नेहरूका मनहरूलाई अन्धा पारेको छ ए त्यही त मैले विश्वास गर्न नसकेको कारण शैतानले मलाई अन्धा पारेको रहेछ होइन त्यसरी भनेको छ नि यहाँ के भनेको छ भने विश्वास नगर्नेहरूका मनहरूलाई चाहिँ शैतानले अन्धा पारेको छ त्यसैले एउटा व्यक्तिले चाहिँ शैतानलाई पनि दोष दिन मिल्दैन रोमी 11:8-10 अब पढ्नेछौँ रोमी 11:8-10 लेखेको छ 8-10 पढ्नेछौँ लेखिएको अनुसार आजको दिनसम्म परमेश्वरले तिनीहरूलाई निन्द्राको आत्मा नदेख्नलाई आँखाहरू नसुन्नलाई कानहरू दिनुभएको छ अनि दाऊद भन्दछन् तिनीहरूको टेबल तिनीहरूका निम्ति पासो धराप ठक्करको कारण र बदला लिने वस्तु बनोस् तिनीहरूले नदेख्नलाई तिनीहरूका आँखा अँध्यारा हुन् र तिनीहरूका पिठी सधैँ झुकाइराख्नुहोस् यहाँ चाहिँ पुरानो नियमबाट उद्धरण गर्दै के भन्छ भने यो अन्धा पारिने कुरा यो न्यायिक रूपमा विश्वास नगरी अन्ध पारिने कुरा चाहिँ यो पुरानो नियममा लेखिएको कुरा हो भनेर चाहिँ पावलले सिकाउँदैछन् अनि उसले पहिला चाहिँ यशयाबाट 2 पदहरू प्रयोग गर्छन् है अनि यसैया 29 को 10 र 6 को 9 हो त्यो चाहिँ जुन पद चाहिँ यही छ है यहाँ भनेको छ आजको दिनसम्म परमेश्वरले तिनीहरूलाई निन्द्राको आत्मा निन्द्राको आत्मा कस्तो हुन्छ निन्द्राको आत्मा लट्ठ हुन्छ होइन लट्ठ हुन भनेपछि निन्द्राको आत्मा चाहिँ असम्वेदी हुनु के भइरहेछ वरिपरि थाहा छैन अब निन्द्रामा छैन कसरी थाहा छ निन्द्राको आत्मा है भावना रहेछ त्यहाँ अरू अरू रोइरहेको हाँसेर चाहिँ उसलाई मतलब छैन सुतिरहेछ निन्द्राको आत्मामा छ त्यस्तै यहुदीहरूलाई भए उनीहरूले चाहिँ मसीहलाई चिन्नु पर्थ्यो जब उहाँ आउनुभयो 2000 वर्ष अगाडि अरूले नचिने पनि अरू अरूसँग यो प्रति यो भविष्यवाणीहरू थिएन तर यहुदीहरूलाई थियो उनीहरूले चिन्नु पर्थ्यो तर उसले चाहिँ निन्द्राको आत्मामा छ उनीहरू चाहिँ चिन्न सकेन उनीहरूको अविश्वासले गर्दाखेरि चाहिँ उनीहरूको आत्मिक संवेदनशीलता चाहिँ हरायो है उनीहरूको अविश्वासले गर्दा हो यस्तो त्यस्तो देख्नुहुन्छ अविश्वासले चाहिँ के गर्दो रहेछ एउटा हिब्रू 3 अध्यायमा पढौँ त हामी विश्वासीहरूलाई यहाँ चेताउनु छ हिब्रू 3 अध्याय हामीलाई त जस्तो कि पहिलो थेसलोनिकीको विषयमा लेखेको छ उनीहरूको विश्वासको चर्चा चारैतिर फैलिएको छ हाम्रो विश्वास त्यस्तो हुनुपर्छ उनीहरूको विश्वास तिमीहरूको विश्वास बढ्दै गइरहेको छ पछि भन्छ तिमीहरूको विश्वास अत्यन्तै बढेको छ अविश्वास चाहिँ के हो यहाँ हिब्रू 3 12 हे भाइहरू होसियार बस हामी विश्वासीहरूलाई भन्दैछ नत्र त तिमीहरूमध्ये कसैमा जीवित परमेश्वरदेखि टाढो लैजाने अविश्वासको खराब हृदय हुन आउला अविश्वासको खराब हृदय 13 तर जबसम्म आज भनिन्छ तबसम्म दिनहौ एक अर्कालाई अति देऊ मन्दिरमा हामी के गरिरहेछौँ जब हामी एक ठाउँमा भेला हुन आउँछौँ रेखको काम छ एक अर्कालाई अति दिन एक अर्कालाई चाहिँ अब निदाउनु खोजिरहेको नै भिउजाउन आत्मिक निन्द्रामा हुनुहुन्छ तपाईँ तबसम्म दिनहौ एकअर्कालाई अर्थ दियो र पापको छलद्वारा तिमीहरू मध्ये कोही कठोर नबनोस् कठोर चाहिँ यसरी भन्दो रहेछ पापको छलद्वारा अविश्वासद्वारा फर्केर जाउँ रोमी 11 निन्द्राको आत्मा अनि त्यसपछि 9 चाहिँ दाउद भन्छन् भन्दै भजन सङ्ग्रहको खण्ड प्रयोग हुन्छ त्यो चाहिँ हामी अब अर्को क्लासमा हेर्नेछौँ हाम्रो समय रोकेर अनि हामीले इजरायलको अविश्वासबाट हामीले सिक्नुपर्छ है इजरायल कठोर भएको अनि हामीलाई त्यस्तो चिताउनेहरू छ आत्मिक रूपमा हामी चाहिँ एकदम अनिदो हुन चाहन्छौँ के भन्छ तपाईँ जागो हुन चाहन्छौँ आत्मिक रूपमा हामी चाहिँ नरम आउनुहोस् धन्यवाद